मेरे काबिल एहतराम बुजुर्गों, नटखट बच्चों, प्यारी बहनों और भाइयों, मैं हूं आपकी मेजबान इरम इमरान और आप समाप्त फरमा रहे हैं इस वक्त रेडियो वेरितास की उर्दू सर्विस। दोस्तों, हमारी आवाज को दिल से कबूल करने का बहुत बहुत शुक्रिया, हमारे प्रोग्रामों को पसंद करने का बहुत शुक्रिया और जी हाँ, आपके प्यार भरे पैगाम अरसाल करने का भी शुक्रिया। सामईन, आज सोमवार है और आज के प्रोग्राम सुनने से कबल समाप्त फरमा लीजिए हमारे पता जात। दोस्तों, अगर आप हमारे प्रोग्रामों को ऑनलाइन सुनना चाहते हैं तो विजिट कीजिए urdu-veritas-asia.org। और दोस्तों, अगर आप फेसबुक पर हमारे साथ जुड़े हैं तो प्रोग्राम सुनिए और हमारा पेज भी जरूर लाइक कीजिए, जो कि है आरवीए उर्दू सर्विस के नाम से। प्रोग्राम सुनिए और जी हाँ, इसे लाइक करना और इन पर कमेंट करना हर किस मत भूलिएगा। यूट्यूब पर हमारा चैनल है आरवीए उर्दू सर्विस के नाम से। प्रोग्राम यूट्यूब पर भी आप सुन सकते हैं। हमारा चैनल जरूर सब्सक्राइब कीजिए। जो हमारे दोस्त ट्विटर और इंस्टाग्राम पर हैं, हमें आरवीए उर्दू सर्विस से फॉलो कर सकते हैं और प्रोग्रामों से लुत्फंदोज हो सकते हैं।
हमारे खुदावन यीशु की अंजील मुकद्दस मत्ती के मुताबिक उसका 14वां बाब 13 से 21 आयत तक। उस वक्त यीशु यूहन्ना की मौत की खबर सुनकर वहां से कश्ती पर अलग किसी वीरान जगह को रवाना हुआ। आज जब हजूम ने सुना तो वो शहरों से पैदल उसके पीछे गया और उसने उतरकर एक बड़ा हजूम देखा और उसे उन पर तरस आया और उसने उनके बीमारों को शिफा बख्शी। और जब शाम हुई तो शागिर्दों ने उसके पास आकर कहा कि जगह वीरान है और अब वक्त गुजर चुका है, हजूम को रुखसत कर ताकि गांव में जाकर अपने लिए खाना मोल लें। पर यीशु ने उनसे कहा, इनका जाना जरूर नहीं, तुम ही उन्हें खाने को दो। मगर उन्होंने उससे कहा कि यहाँ हमारे पास 5 रोटियों और 2 मछलियों के सिवा और कुछ नहीं। तो उसने कहा कि उन्हें यहाँ मेरे पास ले आओ। और उसने हजूम को घास पर बैठने का हुक्म दिया। फिर उसने वो 5 रोटियां और 2 मछलियां ली और आसमान की तरफ देखकर बरकत दी और तोड़कर रोटियां शागिर्दों को दी और शागिर्दों ने हजूम को, और वो सब खाकर सिर हो गए और उन्होंने टुकड़ों से भरी हुई 12 टोकरियां उठाई और औरतों और बच्चों के अलावा खाने वाले तकरीबन 5,000 मर्द थे। पाकलाम के पढ़े और सुने जाने पर खुदावंद की बरकत हो, खुदा का शुक्र हो। अजीज दोस्तों, हेरोदेस ने गलती से यूहन्ना बपतिस्मा देने वाले को यीशु समझ लिया। यीशु हेरोदेस के वहशीपन को जानता था, इसलिए वो गलील को चला गया। वो तन्हा रहना चाहता था, लेकिन जल्द ही लोगों की भीड़ उसके गिर्द जमा हो गई। उसने बीमारों को शिफा बख्शी और उन्हें निजात की खुशखबरी सुनाई। लोगों को वापस भेजने से पहले उसने उन्हें खाना खिलाया। उसने ना सिर्फ उनकी रूहों की फिक्र की बल्कि उनके बदनों की भी फिक्र की। गौर करें कि किस तरह शागिर्दों ने अपने उस्ताद के साथ मिलकर काम किया और किस तरह बचे हुए टुकड़ों की हिफाजत की गई। सिर्फ यही एक ऐसा मौजसा है जो कि चारों अनाजील में दर्ज है। यूहन्ना की अंजील में इस मौजसे के फौरन बाद जिंदगी की रोटी का पैगाम आता है और उसमें इस मौजसे के मायने बयान किए गए हैं। यीशु जिंदगी की रोटी है। वो न सिर्फ जिंदगी को कायम रखने वाला है बल्कि अपनी जिंदगी को देने वाला भी है। ये जरूरी है कि हम हर रोज मसीह के जिंदा कलाम को ईमान के वसीले से अपने दिलों में जगा दें ताकि हमारी रूहों को ताजगी मिलती रहे। आमीन।
आई का Oh, आवाज की दुनिया के दोस्तों को यूनसनी और लुबना सरोश का सलामे खलूस पहुंचे। प्रोग्राम पेशे खिदमत है दुनिया मेरे आगे।
सुनाइए दोस्त, कैसे हैं आप सब? हमारी दुआएं और निखाइशात आपके साथ हैं।
सामिन, मौजूदा साल को बर्दाश्त का साल करार दिया गया है, इसलिए आइए कोशिश करें कि बर्दाश्त और सब्र तहमल को अपना शार बनाए ताकि एक पुरअमन माशरा वजूद में आ सके।
यूनुस, आज के प्रोग्राम के लिए क्या सोचा है?
लुबना, सोचना क्या है, दोस्त को किसी मुल्क या शहर की मालूमात सुनवाते हैं।
तो फिर ऐसा ना करें कि सामिन को सिंगापुर की मालूमात बताएं?
तो ऐसा ही कर लेते हैं। तो सिंगापुर का सरकारी नाम जमहूरिया सिंगापुर है, जबकि इसका पुराना नाम तमासिक है।
दोस्त, आपको सिंगापुर के नाम की वजह बताते हैं। दरअसल मलाई जुबान में सिंगा बबर शेर को कहते हैं और पूर के मायने है शहर के। यहाँ पर शेर बहुत ज्यादा पाए जाते हैं, इसलिए इसे सिंगापुर कहते हैं।
साथ ही सिंगापुर के शमाल में मलेशिया और जनूब में इंडोनेशिया वाक़ है। मलेशिया तो सिर्फ 1 किलोमीटर के फासले पर है। सिंगापुर जजीरा नमा मलाया के जनूबी कोने पर वाक़ एक जजीरा है। इसकी मशरिक से मगरिब तक लंबाई 42 किलोमीटर और शुमाल से जनूब तक चौड़ाई 23 किलोमीटर है। ये बहरे चीन और बहरे हिंद को बहम मिलाने वाली आबनाए के नाके पर है।
इसके इर्द गिर्द 50 छोटे जजायर हैं। सिंगापुर शहर जजीरे के जनूब मशरकी सिरे पर वाकया है। मरकजी जजीरे के एन वस्त में एक बड़ा बरसाती जंगल है। साहिल के साथ साथ दरख्तों के झुंड भी हैं। दुनिया भर के बहरी जहाजों को यहाँ से होके गुजरना पड़ता है। इसका साहिल 193 किलोमीटर तवील है।
इसका रकबा 640 मुरबा किलोमीटर है। दारुल हुकूमत सिंगापुर सिटी है। इसका बुलंद तरीन मुकाम तमाहिल है, जिसकी बुलंदी 177 मीटर है। इसके बड़े टाउन्स के नाम हैं चांगी, तवास, जोरोंग, निसून, सम्बावोंग, क्वींसटाउन, बेडोक, लीशोन, वुडलैंड और यूचू कॉन्ग।
सरकारी जुबान में अंग्रेजी, मलाई चीनी और तामिल शामिल हैं। मजाहब में भी बुद्ध मत, ईसाई, मुस्लिम, हिंदू और ताओइज्म काबिले जिक्र हैं। जबकि सिंगापुर का यौम आजादी 9 अगस्त 1965 को मनाया जाता है।
दोस्त, खते इस्तवा सिंगापुर के करीब से होकर गुजरता है। मौसम गर्म मरतूब लेकिन साल भर खुशगवार रहता है। बारिश की औसत 80 इंच सालाना है। इसकी अहम ज़रई पैदावार में रबर, फल और सब्जियां शामिल हैं। जहाज साजी, तेल की सफाई, इलेक्ट्रॉनिक्स का सामान, कीमिया एशिया, कागज, अद्वियात, कपड़ा साजी, प्लास्टिक, रबर की मसनूआत, स्टील पाइप, प्लाईवुड, फूड पैकिंग, लकड़ी का सामान, सियाहत, कंप्यूटर पार्ट्स और माहीगीरी इसकी अहम सनअतें हैं।
सामिन, मुआसलात में कौमी फजाई कंपनी सिंगापुर एयरलाइंस है। सिंगापुर में एशिया का सबसे बड़ा चांगी इंटरनेशनल एयरपोर्ट और बंदरगाह भी है।
दोस्त, आपको ये भी बताते चलें कि सिंगापुर आजाद जमहूरिया है। صدر ریاست کا سربراہ مملکت اور مسلح افواج کا کمانڈر ان چیف ہے۔ پہلے پارلیمنٹ صدر کو منتخب کرتی تھی، لیکن 1991 کی آئینی ترمیم کے بعد اب صدر براہ راست عوام کے ووٹوں سے منتخب ہوتا ہے۔ وزیر اعظم حکومت کا سربراہ ہے جس کے پاس تمام انتظامی اختیارات موجود ہیں۔ صدر 6 سال کے لیے منتخب کیا جاتا ہے۔
سامن، قانون سازی کا اختیار 83 رکنی پارلیمنٹ کو حاصل ہے۔ اس کے تمام ارکان عوام کو ووٹوں سے منتخب ہوتے ہیں۔ پیپلز ایکشن پارٹی ملک کی سب سے بڑی سیاسی جماعت ہے۔
سنگاپور کو ایشیا کا پیرس، مشرق و مغرب کا دروازہ، بحر الکاہل کی کنجی اور مشرق کا نگینہ بھی کہتے ہیں۔ یہ دنیا اور جنوب مشرقی ایشیا کی ایک بڑی بندرگاہ اور تجارتی مرکز ہے۔ اسے دولت مشترکہ میں خاص اہمیت حاصل ہے۔ ملائیشیا اور سنگاپور کے درمیان ایک میل کا سمندر تھا جسے انگریزوں نے ایک پل کے ذریعے آپس میں ملا دیا۔
دوست، یہ پل انجینئرنگ کا اعلیٰ شاہکار ہے۔ پل کے اختتام پر کچھ حصہ اس طرح بنایا گیا ہے کہ جب کوئی بحری جہاز گزرنا ہو تو اسے اٹھا دیا جاتا ہے، جہاز کے گزر جانے کے بعد پل پھر سے ملا دیا جاتا ہے۔ دنیا میں تیل صاف کرنے کا تیسرا بڑا کارخانہ سنگاپور میں ہی ہے۔ اس کے علاوہ 1980 میں نیشنل یونیورسٹی آف سنگاپور قائم ہوئی۔
آئیے دوست، اب ہم آپ کو سنگاپور کی موجودہ ترقی کے حوالے سے بتاتے ہیں۔ سامن، رہنما قوم کے مجموعی ضمیر کا عکس ہوتے ہیں۔ جتنی اجلی اور سچی قوم ہوگی، اتنے ہی کھرے اور ایماندار قائدین بھی سامنے آئیں گے۔ سنگاپور کی بے مثال ترقی اس بات کا واضح ثبوت ہے کہ جب کوئی قوم اپنے حالات خود بدلنے کا ارادہ کر لے تو پھر ایماندار قیادت سمیت ترقی کرنے کے لیے ضروری تمام لوازمات خود بخود پورے ہو جاتے ہیں۔
270 مربع میل رقبے اور 48 لاکھ کی آبادی کے ساتھ سنگاپور جنوب مشرقی ایشیا کا سب سے چھوٹا ملک ہے، لیکن فی کس خام ملکی پیداوار اور 177 ارب ڈالر کے زر مبادلہ کے ذخائر کی وجہ سے اس کا شمار دنیا کے 8 بڑے ممالک میں بھی ہوتا ہے۔
جی ہاں دوست، ہانگ کانگ، جنوبی کوریا اور تائیوان کے علاوہ سنگاپور چوتھا ملک ہے جسے ایشین ٹائیگر کہا جاتا ہے۔ 7 سے 8% سالانہ شرع نمو کے ساتھ ساتھ سنگاپور کا سب سے بڑا اعزاز یہ ہے کہ اس کا شمار دنیا میں بدعنوانی سے پاک پہلے 4 ممالک میں ہوتا ہے۔ سنگاپور میں بدعنوانوں کے محاسبے کی شرح 10.2% ہے۔ یہاں معمولی کوڑا کرکٹ پھینکنا بھی جرم ہے۔ صفائی کے حوالے سے سنگاپور کے سخت قوانین کی بدولت یہ ملک صاف ستھرے اور صحت مند ماحول رکھنے والے ممالک میں شمار کیا جاتا ہے۔
1959 میں سنگاپور کی حکومت مقامی لوگوں کے حوالے کی گئی۔ برطانیہ سے سنگاپور کو ورثے میں سماجی خدمات کا بہترین نظام تو مل گیا، لیکن اس وقت بدعنوانیاں اپنے عروج پر تھیں اور اس کی وجہ سے معاشرے کے سبھی شعبہ جات متاثر ہو چکے تھے۔
1965 میں آزادی حاصل کرنے کے بعد لی کوان یو کی سربراہی میں سنگاپور کی سیاسی قیادت نے سادگی، انفرادی مفاد کی قربانی، دیانتداری اور ایمانداری کی مثال قائم کرتے ہوئے پوری قوم کو یکجان کر دیا۔ لی کوان یو 1959 سے 1960 تک سنگاپور کے وزیر اعظم کے عہدے پر فائز رہے۔ انہوں نے سنگاپور کو بدعنوانی سے پاک کیا۔ دوست، یہ ریڈیو ویریتاس ایشیا کی اردو سروس ہے۔ آپ اس وقت معلومات سے بھرپور پروگرام سماعت فرما رہے ہیں دنیا میرے آگے، جس میں ہم آپ کو سنگاپور کے حوالے سے معلومات فراہم کر رہے ہیں۔
سامن، سنگاپور کی عدلیہ نے بدعنوانی پر سخت سزا دینے کی روایت قائم کی ہے۔ انصاف کی فراہمی کو تیز تر کرنے کے لیے بدعنوانی پر قائم ہونے والے مقدمات کا فیصلہ 2 سے 3 ہفتوں میں کر دیا جاتا ہے۔
فیصلے کے خلاف اپیل دائر ہونے کی صورت میں اعلی عدالتیں 4 سے 6 ہفتوں میں مقدمے کا فیصلہ سنا دیتی ہیں۔ جرم ثابت ہونے پر مجرم کو $100,000 جرمانہ یا 5 برس قید یا بے وقت دونوں سزائیں دی جا سکتی ہیں۔ اگر جرم کسی حکومتی ادارے سے متعلق ہو یا اس میں پارلیمنٹ کا کوئی ممبر یا کوئی حکومتی افسر ملوث ہو تو سزا کا دورانیہ بڑھا کر 7 برس تک کیا جا سکتا ہے۔ بدعنوانی کے مسئلے پر قابو پانے کے لیے انتظامیہ کو مؤثر بنایا گیا ہے۔
ایمانداری، جذبہ خدمت اور بے مثال کارکردگی سنگاپور کی انتظامی مشینری کی نمایاں خصوصیات ہیں۔ سنگاپور کی سول سروس کے ایک سابق سربراہ کے الفاظ ہیں، سنگاپور کی کامیابی کی وجہ صاف ستھری اور مؤثر حکومت، بدعنوانی سے پاک قومی ادارے، میرٹ پر عمل، باصلاحیت، ایماندار اور غیر جانبدار انتظامیہ ہے۔
دوست، اس کامیابی کی بدولت سنگاپور ایک محفوظ اور مستحکم ماحول میں اقتصادی و معاشی طور پر ترقی کر رہا ہے۔ دوست، 19ویں صدی میں ملایا، چین اور ہندوستان سے آنے والے تارکین وطن معاشی خوشحالی کی تلاش میں یہاں مقیم ہوئے تو شہر نے ایک الگ ہی رنگ اختیار کر لیا۔ شہر کے اندر انفرادی ثقافتی علاقے اور جدید بستیاں دونوں موجود ہیں۔ ابتدائی آبادی جہاں سر ریفلز آج سے پہلے اترے تھے آج بھی اصل حالت میں ہے اور شہر کا مرکز ہے۔ شہر کی سرکاری عمارتیں مثلاً اینگلیکن کیتھیڈرل جو 1862 میں تعمیر ہوا اور نئی فلک بوس عمارتیں ایک دوسرے میں مدغم ہو چکی ہیں۔ متعدد پارکوں اور سڑکوں پر دو رویا درختوں کی وجہ سے سنگاپور گارڈن سٹی کہلاتا ہے۔ باغوں کے اس شہر میں کچھ باغ تو واقعی بہت خوبصورت ہیں، جن میں ٹائیگر بام گارڈن اور جورونگ برڈ یارک شامل ہیں۔ ٹائیگر بام میں چینی دیوالا کے کرداروں کے مجسمے لگے ہوئے ہیں، جبکہ جورونگ برڈ پارک 50 ایکڑ یعنی 20 ہیکٹر پر پھیلا ہوا ہے۔ آئی لینڈ ایک بہت بڑا تفریحی مقام ہے۔ دوست، برطانوی سلطنت میں سنگاپور کی اہمیت کا سبب اس کا مشرق کے بعید کے تجارتی راستوں میں مرکزی مقام ہونا ہے۔ 1942 میں جاپان نے سنگاپور پر زبردست حملہ کیا۔ اس کے نتیجے میں برطانوی وزیر اعظم سر ونسٹن چرچل کے بقول برطانوی تاریخ کی بدترین تباہی اور شرمناک شکست سامنے آئی۔ سنگاپور نے 1962 میں مکمل آزادی حاصل کر دی۔ 1962 سے 1982 کے دوران شہر کی اقتصادی شرح نمو 7.4% رہی، جو دنیا کی بہترین اوسط قرار پائی۔ مختصر آبادی اور محدود سے رقبے والا ملک جس طرح ترقی کر رہا ہے وہ تمام ممالک کے لیے ایک مثال ہے۔ اور دوست، اب کچھ معلومات فلپائن کے حوالے سے ہو جائیں۔ دوست، فلپائن میں بسنے والے زیادہ تر لوگوں کا تعلق انڈونیشیا اور ملایا کے ان لوگوں کے ساتھ ہے جو ہجرت کر کے ان جزیروں میں آئے اور یہاں سکونت اختیار کی، اور پھر یہاں پر انہوں نے خوب ترقی کی۔
یہاں کے سب سے بڑے نسلی گروپ چینی لوگوں پر مشتمل ہیں، اور بہت صدیاں پہلے جب یہاں آ کر وہ آباد ہوئے تو اس وقت انہوں نے فلپائن کی کامرس میں سب سے اہم کردار ادا کیا۔ دراصل یہ لوگ یہاں تجارت کی غرض سے آئے تھے،
اور بالکل اسی طرح عرب اور ہندوستان کے باشندے بھی یہاں تجارت کے لیے آباد ہوئے تھے، اور پھر بعد میں آپسی شادیوں کی وجہ سے ایک مخلوط گروپ مار سے وجود میں آیا۔ دوست، امریکیوں اور اسپینیوں کے 400 سالہ دور حکومت کی وجہ سے یہاں کے لوگوں کی زیادہ تر تعداد مسیحی ہے، اور یہ تناسب 90% بنتا ہے۔
سامن، فلپائن میں 87 سے زیادہ زبانیں بولی جاتی ہیں، ان میں سب سے زیادہ پولینیشن اور ملایا سے ہیں۔ 85% آبادی یہ زبان استعمال بھی کرتی ہے۔
1939 سے ملکی یکجہتی کے لیے گورنمنٹ نے فلپینو زبان کو رائج کرنے پر زیادہ زور دیا۔ فلپینو تگالوگ زبان پر بیس کرتی ہے۔ فلپینو زبان تمام سکولوں میں پڑھائی جاتی ہے۔ تقریباً تمام سرکاری ملازمین اور ادارے انگریزی زبان کا استعمال کرتے ہیں۔ اور دوست، انہی معلومات کے ساتھ ہمارے آج کے پروگرام کا وقت اپنے اختتام کو پہنچا۔ آپ کی رائے کے منتظر یونس سنی اور لبنا سروش آپ سے آئندہ ہفتے تک کے لیے اجازت چاہتے ہیں۔ اپنی صحت کا خیال رکھیے گا۔
करो